यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका उच्च पहाड़ी भूभागमा वर्षासँगै हिमपात। पाथीभरा केबल कार निर्माणमा देखिएको समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा नेपाली कांग्रेसको जोड़। ताप्लेजुङको श्रीजंगा गाउँपालिकामा निर्मित 12 मेगावाट क्षमताको सुपर कावेली जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड़ियो। 200 बढ़ी विद्यार्थी एकैसाथ बिरामी हुँदा ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका दुई विद्यालय एक साताका लागि बन्द। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भलोदोमिर जेलेन्स्की बीच व्हाइट हाउसमा चर्काचर्की।
विदेश गए परी चिंता की ना कर दे
नेपाल टेलीकॉम को इंटरनेशनल रोमिंग लेने
जहाँ भए परी पाउनु होस हामी संगै
कल गर्नुस डेटा चलाउनुस संसार भरी सजिले
नेपाल टेलीकॉम को इंटरनेशनल रोमिंग सेवा सुचारु करना #1415#7# डायल गरी वा नेपाल टेलीकॉम को एप बाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलीकॉम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका हिमाली र उच्च पहाड़ी भूभागमा वर्षासँगै हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। हिजोदेखि सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, जुम्ला, डोल्पा लगायतका हिमाली जिल्लाका उच्च भूभागमा हिमपात र पहाड़ी भागमा पानी पर्दा चिसो बढ़ेको छ। यस वर्ष हिउँदमा झरी नपरेकोले मध्य फागुनमा हिउँ र पानी परेपछि बाली नाली सप्रिने भन्दै कृषकहरू खुशी भएका हाम्रा संवाददाताले जनाएका छन्। हिजो बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्य पहाड़ी लोकमार्गको बागलुङ खण्ड अवरूद्ध भएको छ। सड़कमा जमेको बाक्लो हिउँका कारण लोकमार्ग अन्तर्गत बागलुङको निसी खोला पूर्वी रूकुम खण्ड अवरूद्ध भएको हो। निसी खोला गाउँपालिका 6 पाती हाल्नेमा 1.5 फिट हिउँ परेको छ। सड़क अवरूद्ध हुँदा पूर्वी रूकुम, पश्चिम रूकुम, जाजरकोट, डोल्पा लगायत स्थानबाट संचालन हुने सवारी साधन ठप्प भएका निसी खोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घरती मगरले जानकारी दिनुभयो। नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ। हिजो बिहानैदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका 9 का स्थानीय चक्र बहादुर अदैले जानकारी दिनुभयो। यस्तै मुगुका विभिन्न क्षेत्रमा हिमपातका कारण चिसो बढ़दा जनजीवन प्रभावित भएको छ। मुगुको प्रसिद्ध रारा क्षेत्रमा बाक्लो हिमपात भएपछि रारा पुगेका पर्यटकहरू उत्साहित भएका छन्। लामो समयपछि हिउँ र पानी पर्दा डोल्पाका कृषक हर्षित भएका छन्। हिमपातले चिसो बढ़े पनि डोल्पालीहरूको आमदानीको मुख्य स्रोत मानिने बहुमूल्य जड़ीबुटी यार्चा गुम्बा र स्याउ उत्पादनमा वृद्धि हुने भन्दै कृषकहरू खुशी भएका हुन्। डोल्पामा पानी र हिउँ परेपछि तत्काल लगाइने स्याउ ओखर खेती राम्रो हुने र गहुँ, जौ, तोरी लगायतका बालीहरू र फलफूल खेती समेत हिमपात र पानीले सप्रिने कृषकहरूको भनाइ छ। जुम्लामा हिजो बिहानैदेखि हिमपात र वर्षा भएको छ। उच्च ठाउँमा 1 फिट जति हिउँ परेको पातारासी गाउँपालिका 1 का स्थानीयवासी मुन बहादुर एडीले जानकारी दिनुभयो। जुम्ला लगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरूद्ध भएको छ। प्रतिकूल मौसमले हिमाली जिल्लामा रोकिएको पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियान भोलिदेखि सञ्चालन गरिने भएको छ। हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हिमपातका कारण खोप अभियानमा कठिनाई भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले मन्त्रालयको नियमित भिडियो ब्रिफिङमा मनाङ, मुस्ताङ र हुम्लामा भोलि र डोल्पामा फागुन 22 गतेदेखि खोप अभियान सञ्चालन हुने जानकारी गराउनुभयो। स्वास्थ्य मन्त्रालयले गत माघ 22 देखि फागुन 6 गतेसम्म सञ्चालन गरेको यो अभियानमा कुल लक्ष्यको 92% एचपीभी खोप लगाइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा लगानी नबढ़ाएसम्म स्वास्थ्य सेवामा नागरिकको पहुँच स्थापित गर्न नसकिने बताउनु भएको छ। पोखरामा आयोजित 12 नेपाल साहित्य महोत्सवको स्वास्थ्य सेवामा जनताको पहुँच विषयक बहस सत्रमा उहाँले जनसंख्याको तुलनामा नेपालमा अस्पताल र चिकित्सकको कमी रहेको उल्लेख गर्नुभयो। उहाँले छिट्टै 500 जना नयाँ चिकित्सकको दरबन्दी सिर्जना गरी परीक्षाका लागि विज्ञापन निकाल्ने तयारी भइरहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल जापान फ्रेण्डशिप समिट 2025 माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताउनु भएको छ। समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरूसँग हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले नेपाल र जापान बीच सरकार र जनता जनता बीचको लामो सम्बन्ध अब आयात निर्यातमा पनि विकसित हुन थालेको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको बताउनु भएको छ। जेनेभा भ्रमण पूरा गरी हिजो स्वदेश फर्किएपछि मन्त्री डाक्टर राणाले संयुक्त राष्ट्र संघको सन् 2027 2029 लागि मानवाधिकार परिषदको सदस्य 2029 लागि आर्थिक तथा सामाजिक परिषद एवं सन् 2037 लागि सुरक्षा परिषदको अस्थायी सदस्यमा नेपालले उम्मेद्वारी दिने भएकाले त्यसमा सहयोगका लागि राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरूसँग आग्रह गरिएको बताउनुभयो। मन्त्री डाक्टर राणाले विपिनको पछिल्लो अवस्थाबारे यथार्थ जानकारी प्राप्त नभएको बताउनु भएको छ। विपिन जोशीको यथार्थ जानकारी प्राप्त नभए पनि उहाँको रिहाईका लागि पहल भइरहेको उहाँले बताउनुभयो। भ्रमणका क्रममा मन्त्री डाक्टर राणाले संयुक्त राष्ट्र संघीय मानवाधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरी नेपालमा मानवाधिकार तथा संक्रमणकालीन न्यायको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो। नेपाली कांग्रेसले पाथीभरा केबल कार निर्माणमा देखिएको समस्या वार्ताबाट समाधान गर्नुपर्ने जनाएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा हिजो बसेको पदाधिकारीको बैठकले विवादलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड़ दिएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो। वार्ता निष्कर्षमा नपुगेसम्मका लागि निर्माण कार्य स्थगित गर्ने सरकारको कदम स्वागत योग्य रहेको उहाँले बताउनु भयो। त्यसै गरी हिजोको बैठकमा निर्वाचन सम्बन्धी विधेयक दल सम्बन्धी विधेयकका विषयमा पनि छलफल भएको थियो। आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका बारेमा पनि बैठकमा छलफल भएको नेता घिमिरेले बताउनुभयो। ताप्लेजुङको सिरीजंगा गाउँपालिकामा निर्माण भएको 12 मेगावाट क्षमताको सुपर काबेली जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। हिल्टन हाइड्रो इनर्जी लिमिटेडद्वारा उत्पादित बिजुली 5 थरको अमरपुर सब स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको हो। 2,14,38,00,000 रूपियाँको लागतमा निर्माण भएको आयोजना 132 केभी प्रसारण लाइनको अमरपुरबाट दुबी चौरमा रहेको नेपाल विद्युत प्राधिकरणको सब स्टेशनमा जोड़िएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाले जानकारी दिनुभयो। ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका दुई विद्यालयमा 200 बढ़ी विद्यार्थी बिरामी भएका छन्। पालिकाको वड़ा नम्बर 5 थुकिममा रहेको त्रिभुवान माध्यमिक विद्यालयका विद्यार्थीमा ज्वरो आउने, खोकी लाग्ने, जीव दुख्ने, नाकबाट पानी बग्ने, टाउको दुख्ने र पेट दुख्ने लगायतका लक्षण देखिएको छ। विद्यार्थी बिरामी भएसँगै विद्यालय एक साताका लागि बन्द गरिएको प्रधानाध्यापक कमल चेमजोङले जानकारी दिनुभयो। बुधबार कम मात्र बिरामी विद्यार्थी देखिए पनि बिहीबारदेखि 150 बढ़ी विद्यार्थी निकै बिरामी देखिएको प्राध्यानाध्यापक चेमजोङले बताउनुभयो। उता ओडाको जनज्योति आधारभूत विद्यालयका विद्यार्थीमा पनि सोही किसिमको बिरामी देखिएको र उक्त विद्यालय पनि बन्द गरिएको छ। विद्यार्थी बिरामी भएको खबर प्राप्त गरेसँगै जिल्ला समन्वय जनस्वास्थ्य प्रमुख कुलबहादुर पौडेलले जिल्ला स्वास्थ्य कार्यालयबाट डाक्टरहरूको टोली त्यसतर्फ पठाइसकेको जानकारी दिनुभयो। सल्यान जिल्ला अस्पतालमा कार्यरत 17 स्वास्थ्य कर्मीले झण्डै 5 महिनादेखि पारिश्रमिक पाउन नसक्दा समस्यामा परेका छन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
झण्डै 5 महिनादेखि पारिश्रमिक नपाएपछि अस्पतालका स्वास्थ्य कर्मीहरू आर्थिक संकटमा पर्न थालेका छन्। दिनरात बिरामीहरूको सेवा गर्दा समेत पारिश्रमिक नपाउँदा दैनिकी चलाउन समस्या हुने गरेको सल्यान जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्य कर्मी नरेश आचार्यले आफ्नो पीड़ा पोख्नुभयो।
सेलेरी नआउँदा चाहिँ हामीले आफ्नो दैनिकी चलाउन गाह्रो भइरहेको छ। हामीले आफू मात्र नभएर हाम्रो परिवार पनि सेलेरीबाट चलाउनु पर्ने भएको कारणले गर्दा अरूबाट पैसा निकालेर ब्याज तिर्दै घर परिवार चलाइरहेका छौँ।
सल्यान सहित रुकुम र रोल्पाका बिरामीलाई समेत यस अस्पतालले सेवा दिँदै आइरहेको छ। तर करार कर्मचारीहरूले नियमित रूपमा पारिश्रमिक नपाउँदा सेवा समेत प्रभावित बन्न थालेको छ। सामाजिक विकास मन्त्रालयमा पटक पटक यस बारेमा पत्राचार गराइएको तर अहिलेसम्म कुनै पनि प्रतिक्रिया नआएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन कुमार बुढाले बताउनुभयो।
यो सहायक स्तरका 17 कर्मचारीहरूको स्यालेरी नहुँदै गर्दाखेरि करिब 5 महिना पुग्न लाग्यो। त्यो गर्दाखेरि उनी कर्मचारीहरूलाई चाहिँ कि विदाई गर्ने कि के गर्ने भन्ने भएको छ। त्यो कर्मचारीहरू एकदमै चाहिँ स्यालेरी टाइममा नआउँदाखेरि उनीहरूलाई समस्या भएको छ, डिमोटिभेट भएको छ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले भने संघबाट आउने बजेट कटौती भएकाले प्रदेश सरकारले बजेट पठाउन समस्या भएको बताएको छ। मन्त्रालयमा बजेट नभएको र अर्थ मन्त्रालयले बजेट व्यवस्था गरेमा तत्काल जिल्लामा पठाउने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको भनाई रहेको छ।
खासमा कोविडको बेला विश्वको सेवा भनेर संघीय सरकारले पठाइदियो, अहिले विश्वको सेवा भन्ने चिज ठ्याक्कै छैन भन्नुहोस्। त्यो बेला विश्वको सेवा भन्यो, विश्वको सेवा भन्दै जाँदा हामीले विश्वको राख्ने ठाउँमा के राखेको त ल्याबमा कार्यालय सहयोगी त्यहाँको डाँच साहबले हामीले पैसा चाहिन्छ भनेर कति 68-65 लाख कति माग्नु भएको थियो, हामीले अर्थ मन्त्रालयसँग मागेका छौँ, पैसा आयो भने त पठाउँछौँ।
स्वास्थ्य कर्मीहरू बिना पारिश्रमिक 5 महिना बिताउन बाध्य छन्, जसको असर उनीहरूको पेशागत मनोबल र बिरामीको सेवामा समेत पर्न सक्छ। दीपक शर्मा, सल्यान।
नेपाल विद्युत प्राधिकरणले काठमाण्डुको सतुङ्ग लगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक लगायतका क्षेत्रमा कण्डक्टरको क्षमता अभिवृद्धि लगायतका कार्यका लागि बिजुली कटौती हुने जनाएको हो। आज बिहान 11 बजेदेखि अपराह्न 4 बजेसम्म ती स्थानमा बिजुली काटिने भएकाले ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ। यस्तै मूलपानी सब स्टेशन निर्माण आयोजनाले पनि आज बेलुकीसम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगंज वितरण केन्द्र, रत्न पार्क, जोरपाटी, बालाजू र कुलेश्वर वितरण केन्द्र लगायतका क्षेत्रमा बिजुली प्रवाह रोकिने जनाएको छ। निर्माणाधीन सब स्टेशनमा प्राविधिक कामका लागि ती वितरण केन्द्रमा बिजुली प्रवाह आज साँझसम्म रोकिने प्राधिकरणले सूचनामा जनाएको छ। बाजुराको पूर्वोत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका 5 क्युडीमा बाघको आक्रमणमा परि 45 भेडा मरेका छन्। स्थानीय हिमाल बुढथापाको घरभन्दा करिब 100 मिटर टाढा रहेको कच्ची खोरमा बाघ पसेर 45 भेडा मारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बोहराले जानकारी दिनुभयो। प्रहरी निरीक्षक बोहराका अनुसार खोरमा रहेका सबै 45 भेडा बाघको आक्रमणमा परि मरेको अवस्थामा भेटिएका हुन्। बागलुङ र गुल्मी जोड्ने कुस्मी सेरा बरेङ शान्तिपुर सड़क सञ्चालनको 16 वर्षपछि रूम्टा खोलामा पुल निर्माण शुरू भएको छ। विक्रम सम्बत 2065 सड़क निर्माण भई यातायात सञ्चालनमा आए पनि जैमिनी नगरपालिका 9 र 10 को सीमा क्षेत्रमा पर्ने रूम्टा खोलामा पुल नभएका कारण वर्खाको समयमा यातायात ठप्प हुने गर्दथ्यो। पूर्वाधार विकास कार्यालय बागलुङले विक्रम सम्बत 2083 वैशाख 10 गतेसम्म पुल निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढ़ाएको जनाएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका 19 स्थित सक्राममा बनेको खानेपानी ट्याङ्की प्रयोग नहुँदै जीर्ण बनेको छ। 5 वर्ष अघि 75 लाख रूपियाँको लागतमा निर्माण पूरा भएको ट्याङ्की प्रयोगमा नै नआई जीर्ण बनेको हो। ट्याङ्की निर्माण भएको केही दिन पानी तानिएको भए पनि वर्षातको समयमा पानी नतान्ने अवस्था भएपछि प्रयोगविहीन अवस्थामा रहेको खानेपानी संस्थाका अध्यक्ष रामकुमार डाँगीले बताउनुभयो। गोर्खाको बारपाक सुलीकोट गाउँपालिकाले अनाथ बालबालिकालाई आवासीय सुविधा सहित निशुल्क पठन पाठनका लागि रकम विनियोजन गरेको छ। गाउँपालिका छ स्थित बाह्रकोटमा मनास्लु छात्रावास सञ्चालन गरेर अभिभावक विहीन बालबालिकालाई खाने बस्ने व्यवस्था सहित निशुल्क पठन पाठनका लागि रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले बताउनुभयो। नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले वर्तमान सरकार जनताका आवश्यकताप्रति संवेदनशील रहेकोमा जोड़ दिनुभएको छ। नेकपा एमाले लमजुङद्वारा हिजो बेसी शहरमा आयोजित नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरूङले जनताका समस्या समाधानमा सरकार लागि परेको बताउनुभयो। जनताप्रति संवेदनशील भएरै सरकारले उखु किसान दूध किसानको भुक्तानीमा तदारूकता दिएको बताउनुभयो। उहाँले सहकारी पीड़ित र मीटर ब्याजीको समस्या समाधानमा सरकार लागि परेको बताउनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश पास हुनासाथ ठोरीवासीले लालपूर्जा प्राप्त गर्ने बताउनु भएको छ। पर्साको ठोरी गाउँपालिकाद्वारा हिजो ठोरीमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सरकार ऐन कानून निर्माण अनाधिकृत रूपमा प्रयोग भएका र अनुचित ढंगले कब्जा गरिएको सरकारी जग्गा फिर्ता ल्याउने कार्यमा जुटिरहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेस आन्दोलन सम्भव भएको बताउनु भएको छ। जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रित अभियान अन्तर्गत हिजो राजविराजमा आयोजित कार्यक्रममा वहाँले मधेस आन्दोलनको जगमा निर्माण भएका दल भने विस्तारै विघटन उन्मुख भएकामा दुःख व्यक्त गर्नुभयो। सप्तरीवासी गणतन्त्रवादी नेता राम राजा प्रसाद सिंहलाई गणतन्त्रको पहिलो राष्ट्रपति मधेसवादी दलले नै बन्न नदिएको अध्यक्ष दाहालको आरोप थियो। वहाँले मधेसको मुद्दा उठान गर्न पार्टीले अभियान शुरू गरेको बताउनुभयो। नेपाल मजदूर किसान पार्टी नेमकिपाको आठौं महाधिवेशन हिजोदेखि भक्तपुरमा शुरू भएको छ। सल्लाघारीमा हिजोबाट शुरू भएको पार्टीको आठौं महाधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष नारायणमान बिजुक्षेले देश संघीयता व्यवस्थामा गइसके पनि व्यवहारमा नियन्त्रित र सीमित संघीयताको अभ्यास भइरहेको बताउनुभयो। अध्यक्ष बिजुक्षेले स्थानीय तहका सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड़ दिनुहुँदै जनताको चेतना स्तर उठाउन नसकिएसम्म देशमा परिवर्तन सम्भव नभएको बताउनुभयो। 19 गतेसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने नेमकिपाले जनाएको छ। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सार्वजनिक संचार माध्यमले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनु भएको छ। कार्यकारी अध्यक्ष डाक्टर विष्टले सार्वजनिक सेवा प्रसारण पीएसबी रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय बर्दीवास महत्तोरीको हिजो स्थलगत अनुगमनपछि कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै समाजमा धेरै सकारात्मक कुराहरू भएकाले त्यस्ता विषयहरूलाई उजागर गर्ने दायित्व पीएसबीकै भएको बताउनुभयो। अध्यक्ष डाक्टर विष्टले मधेस प्रदेशको राजधानी जनकपुर धाममा सार्वजनिक सेवा प्रसारण नेपालको मधेस प्रदेश ब्यूरो कार्यालय स्थापनाका लागि आफूहरू तयार भएको बताउँदै यसमा प्रदेश सरकारको सहयोग र साथ आवश्यक भएको बताउनुभयो। मधेस प्रदेशको मिथिला क्षेत्रमा मध्यमा मिथिला परिक्रमा शुरू भएको छ। फागुन शुक्ल पक्ष प्रतिपदाबाट शुरू भएर पूर्णिमासम्म चल्ने मध्यमा मिथिला परिक्रमा जनकपुर धामको हनुमानगढ़ीबाट शुरू भएको हो। मिथिला परिक्रमाको क्रममा नेपाल र भारतबाट सहभागी हुने तीर्थयात्रीहरूले दुवै देशको करिब 133 किलोमिटरको दूरी 15 दिन लगाएर पूरा गर्ने चलन रहेको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
यसअघि बिहिबार मात्र धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरी मठबाट मिथिला बिहारी अर्थात भगवान राम र जनकपुर धामको अग्निकुण्डबाट किशोरीजी अर्थात माता सीताको डोला जनकपुर धामको हनुमानगढ़ीमा पुगेका थिए। मध्यमा मिथिला परिक्रमामा सहभागी केही भक्तहरू
धर्म कमाइ छ, पुन प्रताप सबके अथी होइ छ, भगवानके घुमे अन्तगिरी आइल है।
हम सब मेला घुमेलिए, दर्शन करेली जानकी माई से।
नेपाल भारत को साझा धार्मिक एवं सांस्कृतिक महत्व को परिक्रमा में सहभागी दुवै देश को 15 पड़ाव स्थल में रात्रि विश्राम करने गर्दछन्। भजन कीर्तन सहित सहभागी हुने परिक्रमा में नेपाल भारत का ठूलो संख्या में योगी सन्यासी भिक्षु भिक्षुणी साधु सन्तहरु सहभागी भएका छन्। परिक्रमा को विषय में जानकारी दिदै जानकी मंदिर का महंत राम तपेश्वर दास वैष्णव
तो परिक्रमा हाम्रो 84 कोष को जुन छ संत महात्मा र हाम्रो यो वृहद विष्णु पुराण र हाम्रो मिथिला महात्मा छ कि यो परिक्रमा गरेपछि मान्छेको 84 लाख जोनीमा जुन भ्रमण गर्नुपर्छ त्यो मुक्त भइहाल्छ भनेर चाहिँ यहाँ संत महात्मा धेरै आउनु भएको छ। अयोध्या चित्रकूट बरसाना वृन्दावन काशी हरिद्वार धेरै ठाउँको संत महात्मा आउनु भएको छ।
नेपाल भारतको 133 किलोमिटरको दूरी 15 दिन लगाएर भजन कीर्तन सहित तय गर्ने गर्दछन्। धार्मिक पर्यटन प्रवर्धनमा मध्यमा मिथिला परिक्रमाको ठूलो महत्व रहेकाले यसको थप विकास गर्ने तर्फ सरकारवाला निकाय गम्भीर हुन जरूरी रहेको छ। अजय कुमार झा, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, जनकपुर धाम।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्की बीच वाशिङटन डीसीमा भएको भेटवार्तामा चर्काचर्की परेको छ। दुई नेताबीच भनाभन भएपछि रूस युक्रेन युद्ध अन्त्य सहितका विविध विषयमा सम्झौताका लागि भएको वार्तामा कुनै सहमति हुन सकेन। यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको विवाद अनुचित रहेको प्रतिक्रिया दिनुभएको छ। ट्रम्पसँग चर्काचर्की परेपछि जेलेन्स्कीलाई व्हाइट हाउस छोड्न भनिएको थियो भने संयुक्त पत्रकार सम्मेलन समेत अकस्मात रद्द गरिएको थियो। व्हाइट हाउसमा चर्काचर्की गरेर हिँडेपछि जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत अझै पनि सम्बन्धलाई बचाउन सकिने भनी प्रतिक्रिया दिनुभएको छ। जेलेन्स्कीले ट्रम्पसँगको विवाद राम्रो नभएको र सम्बन्ध बचाउन सकिने भनी प्रतिक्रिया जनाउँदा ट्रम्पले पनि शान्तिका लागि तयार भए जेलेन्स्की फिर्ता आउन सक्ने उल्लेख गर्नुभएको बीबीसीले जनाएको छ। भारतको उत्तराखण्डको चमोली जिल्लामा ठूलो हिम पहिरोमा 47 जना कामदार फँसेका छन्। हिम पहिरोमा फँसेका कम्तीमा 10 जनालाई उद्धार गरिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। 57 जना कामदार मध्ये 10 जना कामदारको उद्धार गरिएको भारतीय प्रहरी प्रशासनले जनाएको छ। पाकिस्तानको पूर्वी पंजाब प्रान्तमा हिजो एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा 8 जनाको मृत्यु हुनका साथै अन्य 15 जना घाइते भएका अधिकारीहरूले बताएका छन्। 40 भन्दा बढ़ी यात्रु बोकेको बस दक्षिणी बन्दरगाह शहर कराँचीबाट उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गर्दा चालकको लापरवाहीका कारण दुर्घटना भएको मोटरवे प्रहरीका प्रवक्ता साकिब वाहिदले बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
पोखरामा सम्पन्न नेपाल भारत चीन प्रदर्शनीले नेपाललाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने नयाँ अवसर सिर्जना गरेको सरोकारवालाहरूले बताएका छन्। पर्यटकीय राजधानीका रूपमा रहेको सुन्दर नगरी पोखरामा सम्पन्न प्रदर्शनी तीनै देशका व्यवसायी र उद्योगलाई एकै स्थानमा ल्याएर व्यापारिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भएको पर्यटन व्यवसायी सुनिल बहादुर भट्टराईले बताउनुभयो। यस्तै पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्रदर्शनीले पोखरालाई विश्वव्यापी पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मद्दत गरेको बताउनुभयो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले छिमेकी मुलुक भारत र चीनका पर्यटकलाई मात्र आकर्षित गरी नेपाल भित्राउन सक्ने हो भने पनि मुलुकको अर्थतन्त्रलाई मजबूत बनाउन सकिने बताउनुभयो। पोखरा महानगर प्रमुख आचार्यले त्यसका लागि अतिथि देवोभवको भावनाका साथ लाग्न सबैलाई आग्रह समेत गर्नुभयो। पोखरामा सम्पन्न नेपाल भारत चीन प्रदर्शनी 3 दिनसम्म चलेको थियो। नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो 6 महिनामा 11 अर्ब रूपियाँ भन्दा बढ़ी नाफा कमाएको छ। आर्थिक वर्ष 2072-73 8 अर्ब 89 करोड़ वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूबाट निरन्तर नाफामा रहँदै आएको छ। प्राधिकरणले गत आर्थिक वर्षमा 14 अर्ब 46 करोड़ रूपियाँ नाफा आर्जन गरेको थियो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
आयोजक टीम भद्रपुर ब्रिजर्सले सौर्य इयर ओम साई पाथीबार हस्पिटल गम्भीर राई स्मृति सशरण भद्रपुर झापा गोल्ड कपको उपाधि जितेको छ। जीसँगै भद्रपुर ब्रिजर्सले नगद 13 लाख मेडल ट्रफी पाएको छ। भद्रपुर स्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा अर्को झापाले टोली झापा 11 एएफसीलाई 2-0 गोल अन्तरले पराजित गर्दै भद्रपुर ब्रिजर्सले उपाधि चुमेको हो। उपविजेतामा चित्त बुझाएको झापा 11 नगद 7 लाख मेडल र ट्रफी पाएको हाम्रा संवाददाता रोहित काफले जनाएका छन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही सुदूरपश्चिम कर्णाली लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाड़ी भागका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुनुका साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको गत 24 घण्टाको अधिकतम तापक्रम 20.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 10 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20 देखि 22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:29 भयो भने सूर्यास्त भरे साँझ 6:05 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका उच्च पहाड़ी भूभागमा वर्षासँगै हिमपात। पाथीभरा केबलकार निर्माणमा देखिएको समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा नेपाली कांग्रेसको जोड़। ताप्लेजुङको श्रीजंगा गाउँपालिकामा निर्मित 12 मेगावाट क्षमताको सुपर कावेली जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड़ियो। 200+ विद्यार्थी एकैसाथ बिरामी हुँदा ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका 2 विद्यालय एक साताका लागि बन्द। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की बीच व्हाइट हाउसमा चर्का चर्की। यो सँगै बिहान 7 बजेको समाचार सकियो। यसपछि समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।